नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलन गर्न सशस्त्र प्रहरी बलले विभिन्न 7 प्रमुख सीमामा सीमा संवाद समूह परिचालन गरेको छ। त्यसै गरी सशस्त्र प्रहरी बलले विपद व्यवस्थापनका क्षेत्रमा पनि काम गरिरहेको छ। सम्भावित क्षेत्रहरूमा सशस्त्र प्रहरीको ठूलो परिचालन छ। सशस्त्र प्रहरीले पछिल्लो समयमा गरिरहेको क्रियाकलाप, खास गरी सीमा संवाद समूहका विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक डाक्टर नेत्रबहादुर कार्की हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई। अब शुरूमा त यो चाहिँ सीमा सहजीकरण र सीमा इलाकामा जुन खालको अवैध क्रियाकलाप हुन सक्ने अवस्था देखिन्छ र कतिपय बेला ती क्रियाकलापहरू भइ पनि रहेका छन्, त्यसको नियन्त्रण गर्न र सूचना संकलन गर्न भनेर यहाँहरूले सीमा संवाद समूह परिचालन गर्नुभएको छ 7 प्रमुख नाकामा। यसको उद्देश्य के हो? यो समूहले कसरी काम गर्छ?
प्रश्नको लागि धन्यवाद। सर्वप्रथम त म रेडियो नेपाललाई सशस्त्र प्रहरी बल नेपालले हाल गरिरहेको विशेष गरेर विपद व्यवस्थापन र सीमा सुरक्षामा का नयाँ आयामहरू चुनौतीहरूलाई ट्याकल गर्न गरिरहेका क्रियाकलापहरूको विषयमा आम जनतालाई सुसूचित गर्ने कार्यमा यहाँले जुन सहयोग र समय प्रदान गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। यहाँले सीमा क्षेत्रमा हिजोबाट हामीले सशस्त्र प्रहरी बल नेपालले सुरु गरेको बोर्डर इन्टरेक्सन टिम अब को परिचालनको विषयमा जुन जिज्ञासा राख्नुभयो, यो हामीले हिजो 6 नेपाल भारत नाकाबाट सुरु गरेका छौँ। यो पाइलट प्रोजेक्टको रूपमा छ सर। यसमा मैले जस्तो विभिन्न देशहरूमा यसको अभ्यास छ, काहीँ बोर्डर लियाजन भनेर, काहीँ बोर्डर इन्टरेक्सन टिमै भनेर पनि छ। त्यसको अध्ययन पश्चात हामीले नेपाल भारत सीमा क्षेत्रमा समेत यसलाई परिचालन गर्दा यसको चाहिँ प्रभावकारिता सीमा सुरक्षामा थप प्रभावकारिता अभिवृद्धि गर्न सकिन्छ भन्ने अध्ययनको आधारमा अहिलेलाई हामीले 6 नाकाहरूबाट पाइलट प्रोजेक्टको रूपमा हिजोबाट सुरु गरेका छौँ, जसको शुभारम्भ सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यूले रूपन्देहीको डन्डाबाट हिजो गर्नुभएको छ। यो चाहिँ झापाको काँक्रेभिट्टा, मोरङको रानी, त्यसै गरी पर्साको वीरगन्ज, रूपन्देहीको डन्डा अनि बाँकेको जमुना र कैलालीको त्रिनगरबाट सुरु भएको छ।
हजुर, अब यसले चाहिँ के काम गर्छ, कसरी गर्छ? जो बोर्डर इन्ट्रेक्सन भनिएको छ, यो कस्तो खालको संयन्त्र हो?
यो विशेष गरेर हामीले अभ्यासहरूलाई हेर्दा अध्ययनमा के देखिन्छ भने नाकाहरूबाट ओहोर दोहोर गर्ने सर्वसाधारण यात्रुहरूलाई उहाँहरूसँग कुराकानी गर्न, उहाँहरूको समस्या बुझ्न, उहाँहरूलाई सहायता प्रदान गर्नको लागि युनिफर्ममा सशस्त्र प्रहरीको या भनौँ अब फौजी पोसाकमा भएको व्यक्तिहरूसँग उहाँहरूले अलि हिचकिचाहट हुने सहायता लिन आउनलाई र त्यो चाहिँ कसैले अप्ठ्यारो महसुस गर्ने त्यो खालको प्रवृत्ति देखिन्छ। युनिफर्ममा नभएको सादा पोसाक, कुनै तोकिएको पोसाक छ। यहाँहरूले हाम्रो सफारी सुटमा सशस्त्र प्रहरी कर्मचारीहरू, महिला पुरुष कर्मचारीहरूको फोटो देख्नुभएको होला। उहाँहरू चाहिँ यो तातेपाङ्रे, हाम्रो चाहिँ क्यामोफ्लेज भन्छ, त्यो चाहिँ कम्ब्याट टाइपको चुस्तामा नभएपछि उहाँहरूसँग अलि सहज तरिकाले आउने सहायताको लागि भेट्ने त्यो खालको देखिन्छ अध्ययनबाट। त्यसको लागि हामीले यसलाई प्रथमत बोर्डर इन्टरेक्सन टिमलाई चारवटा स भनौँ चार स पहिलो सहायता नै भने अघि मैले भन्दै थिएँ जसलाई कुनै पनि प्रकारको सहयोग सहायता आइप चाहिएको छ उहाँहरू सहज तरिकाले सशस्त्र प्रहरीको बोर्डर इन्टरेक्सन टिम बिआइटी भन्छौँ हामी उहाँहरू नजिक आएर सहायताको लागि माग्नुहुन्छ या कसैलाई आवश्यक परेको देखियो भने हाम्रा कर्मचारीहरूले उहाँहरूलाई सहायता गर्नुहुन्छ एउटा सह भयो अर्को भनेको सीमा क्षेत्रमा सबै खाले क्रियाकलापहरूमा जहाँ चाहिँ विभिन्न खालका सहजीकरण आवश्यक पर्छ फेसिलिटेसन भनौँ सहजीकरण आवश्यक पर्ने ठाउँमा सहजीकरण गर्ने र अर्को भनेको समन्वय र अर्को सहकार्य हामीलाई थाहा छ एकीकृत जाँच चौकीहरू नेपाल भारत बोर्डरमा पनि विभिन्न स्थानहरूमा स्थापना भएका छन् एकीकृत जाँच चौकीहरू सीमा क्षेत्रमा सबै खाले भनौँ भन्सार सुरक्षा जाँच अनि अर्को अध्यागमन लगायतका सबै खाले त्यहाँ उपलब्ध गराउनु पर्ने सीमामा उपलब्ध गराउनु पर्ने सेवाहरूलाई एकै ठाउँमा होस् भन्ने हेतुले यो विश्वभरि प्रचलनमा आएको इन्टिग्रेटेड यो बोर्डर सेक्युरिटी सिस्टम भन्छ एकत्रित एउटै ठाउँमा बोर्डरका सबै सेवाहरू उपलब्ध गराउने त्यो भएपछि त्यहाँ समन्वयको खाँचो पर्छ समन्वयको खाँचो पर्ने ठाउँमा पनि समन्वयको लागि बोर्डर इन्टरेक्सन टिमहरूले काम गर्नुहुन्छ यसको अलावा बोर्डर इन्टरेक्सन टिमले कुनै विपद आइलाग्यो भने त्यो विपदको व्यवस्थापनको लागि त्यहाँ खोज तथा उद्धारको कामको लागि पनि उहाँहरूले सहायता सहजीकरण समन्वय र सहकार्य यो गर्नुहुन्छ भने यसको अलावा हामी सूचना सङ्कलन बोर्डरमा चाहिँ त्यो क्रसिङहरूमा वारिपारि गर्ने आवत जावत गर्ने नागरिक सामान यात्रुहरू सबैको चाहिँ सूचना सङ्कलन निगरानी अनि अपराधिक गतिविधिहरूको सम्भावना रहेको खण्डमा त्यसको अनुगमन गर्ने त्यसको निगरानी गर्ने सीमा अपराधलाई यसले घटाउन या सीमा अपराधको त्यहाँ बोर्डर इलाकामा अनुगमन गर्न निगरानी गर्न पनि बोर्डर इन्टरेक्सन टिमले सहयोग गर्छ
हजुर अब जस्तो अहिले भनौँ न दुई तिनवटा आयामहरूका सन्दर्भ अहिले यहाँले उल्लेख गर्नुभयो र मूलत जसरी राजस्व संकलनको सन्दर्भमा पनि सशस्त्र प्रहरीले जसरी काम गरिरहेको छ अथवा सरकारलाई जसरी सहयोग गरिरहेको छ त्यसमा पनि समन्वयको बेला बेलामा आवाजहरू उठ्ने गरेको छ कि समन्वय हुन सकेको छैन सम्बन्धित निकायहरूका बीचमा सुरक्षा निकाय प्रशासनिक निकायका बीचमा अब यसले गर्दा पनि हाम्रो चाहिँ राजस्व संकलनमा अप्ठ्यारो भइरहेको छ अथवा अवैध चोरी निकासी पैठारीमा चाहिँ त्यो परिस्थिति छ भन्ने खालको गुनासोहरू सुनिन्छ पछिल्लो दिनमा यहाँहरूले त्यो क्षेत्रमा कसरी काम गरिरहनु भएको छ
धन्यवाद सर यहाँले महत्त्वपूर्ण र संवेदनशील प्रश्न गर्नुभयो वास्तवमा सीमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षाको लागि खटिएको छ हामीले अलिकति कहिलेकाहीँ यो सीमा सुरक्षा र भन्सारबाट भन्सार छली गरेर ओसार पसार गर्ने सामग्रीहरू पक्राउ गर्ने विषय अथवा सीमावर्ती इलाकाबाट हुने राजस्व चुहावट नियन्त्रण गर्ने विषयलाई एकै ठाउँ राखेर एउटै जस्तो मानेर कहिलेकाहीँ छलफल या कुराकानी गर्छौँ त्यसले चाहिँ अलिकति सीमा सुरक्षालाई अन्याय गर्दैन भन्ने विषय मैले निवेदन गर्न चाहेँ सीमा सुरक्षा वास्तवमा सीमा क्षेत्र सीमा क्षेत्र भन्नाले 10 गजा अनि सीमामा रहेका पिलरहरूको विषय, त्यसको सुरक्षा, त्यसको स्याहार सम्हार, 10 गजा अतिक्रमण हुन नदिने, कसैले खेती लाउने अथवा टहराहरू बनाउने, विभिन्न संरचना बनाउने विषयहरू भए, अर्को विषय भनेको सीमाबाट हुने आपराधिक गतिविधिहरू, त्यसमा विशेष गरेर मानव तस्करीको विषय, अनि अर्को भनेको तेस्रो मुलुकका नागरिकहरू चाहिँ आवतजावत गर्न सक्ने विषय, वन पैदावारदेखि लिएर वन्यजन्तुका अवैध तस्करी रोक्ने विषय, आतंकवादी क्रियाकलापहरूसँग सम्बन्धित क्रियाकलापहरू रोक्ने विषय, लागु औषध नियन्त्रण गर्ने विषय, यी विषयहरू चाहिँ विशेष गरेर सीमा क्षेत्रमा नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने र रोक्ने विषय चाहिँ सीमा सुरक्षा अन्तर्गत पर्छ, जुन सशस्त्र प्रहरी बल नेपालले गरिरहेको छ। अब बिचमा सशस्त्र प्रहरी बल नेपाललाई सीमावर्ती क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रणको लागि यो भन्सार कार्यालयलाई सहायता गर्ने विषय यहाँले जुन उठाउनु भयो, वास्तवमा सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनात रहेर संख्या थोरै भए पनि हाम्रो तैनातीहरू लामो लामो दूरीमा भए पनि हामी जहाँ खटेको छौँ त्यो ठाउँमा नेपाल सरकारको निकाय खटिएर त्यस इलाकाबाट हुने भन्सार छलीलाई मिलेसम्म सकेसम्म रोक्ने काम सशस्त्र प्रहरी बल नेपालले कर्तव्यको रूपमा निरन्तर गरिरहेको छ। र वास्तवमा बोर्डर इन्टरेक्सन टिमले त्यहाँ खटिने विभिन्न निकायहरू हुन्छन्, धेरै निकायहरू हुनुहुन्छ, यहाँहरूलाई जानकारी छ। जस्तो भनौँ न, अब लागु औषध नियन्त्रणमा पनि विभिन्न निकाय कार्य गर्नुहुन्छ, मानव ओसार पसार तस्करी नियन्त्रणमा पनि सरकारी गैर सरकारी निकायहरू धेरै काम गर्नुहुन्छ, उहाँहरूसँग पनि नजिक रहेर समन्वय गरेर यो बोर्डर इन्टरेक्सन टिमले कार्य गर्छ, जुन चाहिँ सीमा सुरक्षाको अभिन्न पाटोको रूपमा रहनेछ।
हजुर, अब पछिल्लो चुनौती, हजुर अब पछिल्लो चुनौतीका बारेमा पनि कुरा गरौँ। जसरी विभिन्न मुलुकका शरणार्थीहरू नेपाली सीमा भएर, खास गरी भारतसँग जोडिएका सीमा भएर नेपाल प्रवेश गरेको विषय अहिले चर्चामा छ, प्रहरी महानिरीक्षकले त्यो विषय खोल्नु भएको छ कि सोमालियादेखि रोहिङ्ग्या चाहिँ विद्रोहका कारणले उत्पन्न परिस्थितिका कारण ती शरणार्थीहरू पनि चाहिँ नेपाल भित्रिरहेका छन् भन्ने सन्दर्भमा, यसमा चाहिँ सशस्त्र प्रहरी बलले कसरी सहयोग गरिरहेको छ मूलत राज्यले गर्नुपर्ने दायित्वका सन्दर्भमा?
वास्तवमा यो अझ पेचिलो र अर्को संवेदनशील विषय भयो। यहाँलाई हामी आम जनतालाई थाहा छ, नेपाल भारत सीमा, विशेष गरेर नेपाल भारत सीमा भनेको अब खुल्ला सीमाको रूपमा परिभाषित गर्छौँ हामी परिभाषाको रूपमा हेर्दाखेरि, तर खुल्ला सिमानाको परिभाषा वास्तवमा जे भन्छ त्योभन्दा त्यसले पनि चाहिँ यसलाई समेट्दैन। हाम्रो सीमा, नेपाल भारतको सीमा भनेको त्यो खालको चाहिँ फरक प्रकृतिको सीमा हो, किनभने हामी एउटा घर, पल्लो घर चाहिँ सीमा 10 गजा छेउमा एउटा घर छोरीको छ भने अर्कोपट्टिर ससुराली छ, लगायतदेखिको धेरै चिजहरू हाम्रो सामाजिक आर्थिक अनि धार्मिक सबै खाले चाहिँ एक आपसको मिल्ने जोडिने यो खालको सीमा रहेको विषय छ। र जुन रूपमा हामीले अहिले अभ्यास गरिरहेको सीमाबाट आवत जावत गर्ने र हाम्रो दक्षिणी यो एसिया, दक्षिण एसियामा एकअर्कासँग फेस अनुहार मिल्ने खालको जुन एउटा छ पहिचान, त्यसले पनि तेस्रो मुलुकको नागरिकहरूलाई नेपालमा भित्रिन केही उहाँहरूलाई सहज बनाइदिएको हामी देख्छौँ। यसमा चाहिँ यो गत आर्थिक वर्षमा 20 तेस्रो मुलुकका नागरिकहरू नेपाल भारत सीमा आरपार गर्न खोज्ने, अवैध रूपमा आरपार गर्न खोज्ने नियन्त्रणमा दिएर हामीले सम्बन्धित निकायमा बुझाएको अभिलेख छ। यो सशस्त्र प्रहरीले नियन्त्रणमा दिएर बुझाएको अभिलेख हो। अब यसमा चाहिँ वास्तवमा हाम्रो खुला सिमाना, हाम्रो पहिचान गर्न कठिनाइ हुने अवस्था, ती सबै अवस्थाले चुनौती सिर्जना गरेको कुरा मैले निवेदन गर्न चाहेँ। तर पनि सशस्त्र प्रहरी बल नेपालले अहिले हामीसँग मोनिटरिङ गर्ने या अभिलेख राख्ने, त्यसलाई चाहिँ पहिचान गर्ने, कागजपत्र हेर्ने लगायतका विभिन्न सीमामा गरिने सबै खाले क्रियाकलापहरू नेपाल भारत सीमा क्षेत्रमा त्यो हुँदैन, यहाँहरूलाई पनि जानकारी छ। त्यसको बावजुद पनि हाम्रा कर्मचारीहरूले कोसिस गरिरहनु भएको छ तेस्रो मुलुकका नागरिकहरू केही, अघि मैले डाटा पनि भने, उहाँहरू नियन्त्रणमा पनि लिनुभएको छ। त्यस विषयमा पनि नजिकबाट निगरानी गरेर यो बोर्डर इन्टरेक्सन टिमले कार्य गर्नेछ।
हामी अन्तरसंवादमा छौं सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक डाक्टर नेत्रबहादुर कार्की हामीसँग कुराकानीमा हुनुहुन्छ। अब प्रवक्ताज्यू, विपद व्यवस्थापनतर्फ लागौं। अब यो विपदको समय पनि हो र विभिन्न क्षेत्रमा अहिले पनि बाढ़ी, पहिरोका कारण विभिन्न राजमार्गहरूमा अवरोधको अवस्था पनि छ र कतिपय क्षेत्र डुबान पनि भएको छ। यो हरेक वर्ष जसो दोहोरिने नियति नै हो हामी कहाँ, किनभने भौगोलिक रूपमा पनि र हाम्रो साधन स्रोतको अवस्था पनि ले हामीलाई त्यो समस्यामा हरेक वर्ष पार्दै आएको छ। सशस्त्र प्रहरी बलले पछिल्लो समयमा कसरी काम गरिरहेको छ विपदमा, विपद व्यवस्थापनकै सन्दर्भमा सशस्त्र प्रहरीले गरेको कामका सन्दर्भमा मन्त्री परिषदको बैठकले पनि सम्बद्धहरूको गोताखोर लगायतका सम्बद्ध प्राविधिकहरूको भत्ता वृद्धि गर्ने निर्णय पनि गर्यो। यहाँ आफै पनि स्थानीय विपद शासनमा पीएचडी हुनुहुन्छ, विपद व्यवस्थापनमा पछिल्लो समयमा सशस्त्र प्रहरीले कसरी काम गरिरहेको छ, कतिको प्रभावकारी छ त्यो कार्य?
धन्यवाद सर। वास्तवमा विपद जोखिमका हिसाबले नेपाल विश्वका धेरै कम मुलुकहरू जहाँ चाहिँ नै जोखिम उच्च छ ती मुलुकहरूमा पर्ने विषय हामीलाई सबैलाई जानकारी छ। हामीहरूले दैनिक भोगी पनि रहेका छौँ। गत आर्थिक वर्षमा मात्रै हामीले लगभग 600 भनौँ न 578 करिब 600 जति चाहिँ नदी तालमा डुबेको, नदीमा बगाएका व्यक्तिहरूसँग सम्बन्धित घटना भएका छन् 578। त्यसै गरी बाढी, पहिरो आदि निरन्तर छ। अहिले पनि यो अब मनसुन चलिरहेको छ, यस्ता घटनाहरूमा मृत्यु हुनेको सङ्ख्याहरू उल्लेख्य छ। यो दुःखद कुरा हो हाम्रो लागि र चुनौती पनि हो। वास्तवमा सशस्त्र प्रहरी बल नेपाललाई मात्रै होइन, यो आम नागरिकलाई विपदबाट कसरी जोगाउने, विपदको घटनाबाट कसरी चाहिँ क्षतिलाई न्यूनीकरण गर्ने भन्ने विषय एउटा चुनौतीको विषय पनि बनेको छ। अहिले सशस्त्र प्रहरी बल नेपालले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 अनुरूप आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरेर तयारी हालतमा राखेको छ र आवश्यक ठाउँमा 24 घण्टा खटाइ पनि रहेको छ। जसमा चाहिँ हरेक कार्यालयहरू हाम्रा जति पनि कार्यालय छन् सतहत्तरै जिल्लामा प्रधान कार्यालय लगायत विपद फोकल पर्सनहरू हामीले तोकेर प्रत्येक जिल्लामा उहाँहरूको नाम नम्बर सार्वजनिक छ र त्यसमा सम्पर्क गरेर तत्काल विपद परेको खण्डमा सहायता लिन सकिन्छ। हाम्रो अहिले चाहिँ सहायताको लागि यहाँहरूलाई जानकारी होला 11-14 स्वास्थ्य प्रहरी बल नेपालको 11-14 फोन गऱ्यो भने जुनसुकै ठाउँबाट पनि हामी तत्काल सेवा प्रदान गर्न सक्छौँ जस्तो खालको सेवा चाहिन्छ। त्यसपछि हरेक जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्, त्यहाँ पनि हाम्रा कर्मचारीहरू 24 घन्टा खटिनु भएको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत पनि यहाँहरूले सहायताको लागि कल गर्न सक्नुहुन्छ। त्यसको नम्बर 1234 यो 1234 फोन गरेर पनि सशस्त्र प्रहरी बल नेपाल या अन्य विपदमा काम गर्ने सुरक्षा फौजहरूबाट सहायता लिन सकिने कुरा मैले निवेदन गरेँ। त्यस पछाडि अब विपदको लागि स्थायी कार्यालयहरू जहाँ जहाँ छ स्थायी कार्यालयबाट मात्रै तत्काल परिचालन गर्दाखेरि समय लाग्ने भएको हुनाले यो लाग्ने समयलाई घटाउँ भनेर हामीहरूले 55 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेसहरू स्थापना गरेका छौँ। देशभरिमा 55 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेर काम गरिरहेका छौँ भने विभिन्न यो घटनाको प्रकृति प्रवृत्ति हेरेर 16 जोखिमयुक्त स्थानहरूमा विपद व्यवस्थापन बेस पनि स्थापना भएको छ। हाम्रा वास्तवमा अघि सरले भन्नुभएको गोताखोरहरू 134 गोताखोरहरू विभिन्न देशका जोखिममुक्त ठाउँहरू हेरेरै त्यो घटनाका प्रवृत्तिहरूलाई हेरेरै हामीहरू अध्ययन गरेरै 11 जोखिममुक्त स्थानहरूमा आवश्यक सामग्री सहित हामीहरूले खटाएको छौँ र नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपालका गोताखोर लगायत उच्च हिमाली क्षेत्रमा कार्य गर्ने सम्पूर्ण उद्धार कर्मी सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्नलाई भर्खरै 1 हप्ता भयो जोखिम भत्ताको चाहिँ व्यवस्थापन गर्ने निर्णय भएको छ, जसले चाहिँ वास्तवमा ज्ञानको बाजी राखेर आम जनता नागरिकको सेवामा खटिरहेका स्वास्थ्य प्रहरी कर्मचारीहरूको मनोबल उच्च गरेको छ र नेपाल सरकारले ज्यान जोखिममा राखेर कार्य गर्ने सुरक्षाकर्मीहरूको कुरा बुझेर उहाँहरूको जोखिमलाई बुझेर जुन निर्णय गरेको छ त्यसको लागि स्वास्थ्य प्रहरी बल नेपाल हार्दिक धन्यवाद पनि दिन चाहन्छ।
हजुर हजुर प्रवक्ताज्यू, डाक्टर साहब, अब आजको लागि हाम्रो निर्धारित समय सकिएको छ। यहाँसँग पुनः हामी संवाद अरू दिनहरूमा जोड्नेछौ। निकै महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस् रेडियो नेपालको टिमलाई, रेडियो नेपाललाई पनि सशस्त्र प्रहरीले गरिरहेका क्रियाकलापहरूको विषयमा जुन जानकारी गराउने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक डाक्टर नेत्रबहादुर कार्की। बिदा दिनुहोस्, नमस्कार।